بسم الله الرحمن الرحيم، نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد ان لا اله الا الله وحده لا شريك له، ونشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، جو سبق پڑھتے سنائے جا رہے ہیں یہ اجمال ہوتا ہے سبق کرتے سبق میں، موقع موقع سے جو مضامین لوگوں کی طرف سے آتے رہتے ہیں تو ان کو منتخب کرنا ہوتا ہے، یہ بات فلاں سے مطابق ہے، بات فلاں سے مطابق ہے، اس سے اس کی تفصیلات کھلا کرتی ہیں، پھر اس میں فکر کام کرتی ہے، سوچنے سے، دماغ لگانے سے، معاملہ کھڑا کرنے سے، پھر فکر سے ان مضامین کی تفصیلات کا وجدان ہونا شروع ہوتا ہے، اپنے اندر آدمی سمجھ اس کی محسوس کرنے لگتا ہے، وجدانیات میں داخل ہوتی ہے، اسی کو آپ بھی کہتے ہیں۔ وجدان کی خصوصیت یہ ہوتی ہے کہ علم حضوری حاصل ہوتا ہے، تعبیر حاصل نہیں ہوتی، مطلب یہ ہوتا ہے کہ اندر سے یہ بات یقین کے درجے میں ہوتی ہے کہ ہاں یہ ہے، لیکن بول نہیں سکتے، وجدان کو کبھی لفظوں میں بولا نہیں جا سکتا، وہ قاعدہ ہے، ذوقیات، وجدانیات، مشمومات، سونگی جانے والی چیزیں، چکھی جانے والی چیزیں اور اندر سے پائی جانے والی چیزیں، یہ ان کے لیے الفاظ نہیں ہوتے، کبھی بولے نہیں جا سکتے، سیب بھی میٹھا ہے، موز بھی میٹھا ہے، دونوں کے میٹھے میں کیا فرق ہے، کبھی بھی نہیں بول سکتے، کوئی بھی نہیں بول سکتے، مٹھا ہے وہ سر دکھا دے، لیکن یہ میٹھے میں، یہ میٹھے میں، امرود بھی میٹھا ہے، آم بھی میٹھا ہے، لڈو بھی میٹھا ہے، برفی بھی میٹھی ہے، گلاب جامن بھی میٹھا ہے، اور اس میں فرق کیا ہے، لیکن یہ بولنے کی چیز نہیں، ذوقیات، یہ گلاب کی خوشبو ہے، یہ ہینا کی خوشبو ہے، یہ مشک کی خوشبو ہے، یہ چمیلی کی ہے، چمپا کی ہے، یہ پتھر کے پھول کی ہے، یہ امرود کی ہے، اسے کیا فرق ہے اس میں، نہیں بول سکتا، الفاظ ہے نہیں اس کے لیے، آگ گرم ہوتی ہے، برف ٹھنڈا ہوتا ہے، گرمی گرمی میں فرق ہے، اس کی گرمی ہے، اس کی گرمی ہے، بتا نہیں سکتے، وہ سب اس کے جو اس کے لیے جو مبہم لفظ ہے وہ بول سکتے، اس کی بات کی تفصیلات نہیں بول سکتے، تصوف کی جو معلومات ہیں ان کا تعلق زیادہ تر وجدانیات سے، اصل میں اس کا تعلق علم حال سے زیادہ ہے، حال کا، اور حال میں آدمی خود کسی چیز کو پاتا ہے، اسی کو یہ آپ کہتے ہیں، وہ تیسرے مرحلے میں آتی ہے چیز، اس لیے ابھی تو پڑھ کے سنانا ہے اپنے خود کو، تو کرے گا کام ان شاء اللہ، دھیرے دھیرے اللہ میں چاہتے ہیں، سوچا تھا کہ تھوڑا دیکھو، لیکن وہ ہمارے دوست آباد میں بیٹھ گئے، اس کو دیکھنے کا موقع ہوا نہیں، جو بھی ہے یہ تھا، हस्ते महज होना, हस्त माने है, महज बोले तो खालिस, कोई कैद के बगैर, कोई चीज के एतबार के बगैर है होना, हस्ते महज है, महज है। और जो महज है ये लतीफ महज भी है, इसमें लताफत होती है। ये दीवार है ना, ये है नहीं, इसको वजूद नहीं बोलते, इससे होना तो समझ में आ रहा, उसको उसको वजूद बोलते। ये माबिहिल मौजूदियत कहलाती है, जिससे होने का जहूर हो रहा है, ये माबिहिल मौजूदियत, मौजूदियत जिससे है, मा जो जिस भी उससे, माबिहिल जिससे मौजूदियत, जिससे मौजूदियत है, जितने मौजूदा खारजिया हैं, जितने मैं यहाँ हर चीज, ये माबिहिल मौजूदियत कहलाते। वजूद के दो माना, एक माबिहिल मौजूदियत और एक वजूद मस्दरी। मौलवियों के ये निस्बतन करीब है वजूद मस्दरी। मस्दर में होता कुछ भी नहीं, सिर्फ होने का मफहूम दिया जाता है, अक्ल सुर लौक मश मसादिर जितने भी हैं ना, मसादिर वो मस्दर के माना जिस चीज के साथ कायम होते हैं उससे वो माबिहिल मस्दरियत रहता हो, जिससे उस मस्दर का मफहूम जाहिर हो रहा होता है। तो हस्त महज उसको कहते हैं कि जो चीजें इस वक्त हमें है नजर आ रही हैं, इस इनसे होने का जो मफहूम जहन में आता है, इनसे होने का जो मफहूम जहन में आता है वो वजूद है। इसीलिए वजूद के दो माना करते हैं, वजूद मजदरी और वजूद बमाना माबिहिल मौजूदियत। वजूद हकीकी से वजूद मजदरी मुंतजा है, यानी वजूद हकीकी से ही हायपन समझ में आता है, अल्लाह पाक के वजूद से ही होने का मफहूम जाहिर है। इसलिए वजूद मजदरी से वजूद हकीकी की तरफ जहन जाता है, क्योंकि वो वजूद हकीकी ही वजूद मजदरी का मंशा इंतजा है। मंशा इंतजा का मतलब यह होता है कि किसी चीज की हालत ऐसी होती है, हालत ऐसी होती है कि वो होती नहीं मगर होना लाजिम होता है, होना समझ में आता है। मंशा इंतजा को समझाते हैं जमीन से, बहुत सी चीजों से समझ सकते हैं, हर चीज से समझ सकते हैं। जमीन गोल है, उसका नक्शा बनाते हैं ना जमीन का गोल, तो उसमें क्या करे, तोले बलद अर्ध बलद निकाले, जितनी जमीन है उसके हिसाब से लकीरें बनाए आड़े कि कितने बन सकते हैं इसमें, फिर खड़े बनाए कितने बन सकते हैं इसमें। तो जमीन के उस होने ने अपने तूल में और अपने अर्ज में, लंबाई में और चौड़ाई में, उसने लकीरों का वजूद दिया। अब दूरबीन लेके वो लकीरों को झांकने को वेतन नहीं मिलते हैं क्या, लकीरें खींचे हुए हैं क्या जमीन को, मगर हमारी जो जमीन नक्शे में है पढ़ाते ना, उसमें लकीरें खींचे हुए हैं बराबर, और इतने हिसाब से खींचे हुए हैं कि उसमें गलती नहीं है, वो है सही है, क्योंकि जमीन के बीच में जो लकीर आ रही है वो खत्ते इस्तेवा है,
उसमें जो है ना अपना एशिया आता, सऊदी आता, हिंदुस्तान आता, पाकिस्तान आता, अफ्रीका के वजह से आते। यहाँ पे दिन जो है ना चार इतने घंटों का रहेगा, रात इतने घंटों का रहेंगे, 12 महीने में ये सेटअप रहेगा इसका, वही सेटअप रहता। उससे तो थोड़ा सा हटाते और एक लकी चीज पे उससे थोड़ा सा हटाते, इधर मशरक की तरफ भी, इधर मगरब की तरफ भी, समझ आ रहा। तो वो जो लकीरा खींचे हैं, है तो नहीं ना वो लकीर, लेकिन जब कोई चीज गोल रहेंगी तो आपकी अकल कहती है कि हाँ ये लकीरें बन सकती हैं, ऐसी भी बन सकती हैं, ऐसी भी बन सकती हैं। वो बना के हिसाब पूरा वजूद में लाए, क्योंकि मशरक में कौन से ममालिक हैं, मगरिब में कौन से ममालिक हैं, शुमाल में कौन से हैं, जुनूब में कौन से हैं, खत्ते इस्तवा पे कौन से हैं, मुनहानी कौन कौन से हैं, कितना मुनहानी है, कितने डिग्री मुनहानी है, सूरज जब फिर जमीन जब फिरती है सूरज के अतराफ, सूरज जब फिरता है अपने सर्कल में, सूरज भी फिर रहा है अपने हिसाब में, जमीन भी फिर रही है अपने हिसाब में, तो जब ये दोनों आपस में ये कौन सी लकीर में सूरज आएगा, कौन सी लकीर के इस्तवा में बराबरी में सूरज आएगा, तो दिन कितना होगा, कब रात होंगी, कब दिन होगा, हत्या के बाद इलाके ऐसे मिलेंगे बाजू में होने को, ये गोल है ना। अब ये और जरा गोल है तो चीज अच्छा है, कोई गोल चीज है हाँ गोली की तरह से चलो इसी से लड़की हाँ ठीक है। जब समझ में आ रहा ना बात तो समझ, बात समझने की है, मनुष्य इस इंतजार को समझना, क्योंकि ये इंतजार अभी बैठ जहन में रही ना तो ये बात बहुत बहुत बोली जाएंगी और वो समझ में आएंगी इसे। हत्या का ऐसा होता है कि जमीन गिर तो रही है लेकिन उसका बाजू का जो हिस्सा रहेगा वो सूरज से छुपेगा नहीं कभी, इसलिए वहां पे रात नहीं आएंगी कभी। इधर के बाजू का जो हिस्सा रहेगा वो छुपे हुआ ही रहेगा, लिहाजा वहां पे रात ही रहेंगी। चूंकि जमीन ऐसा फिर रही है, दो सर्कलों में फिरती है, जमीन अपने दो हरकतों के साथ चलती है, एक ऐसी भी हरकत है उसकी और एक ऐसी हरकत है उसकी, घरूजी हरकत है। तो उसमें क्या होता, 6 महीने तक वो सूरज के सामने रहती है एक साइड उसका, फिर 6 महीने के बाद वो सूरज सूरज में छुप जाता है उसका साइड, ये 6 महीने तक दिन रहता, 6 महीने तक रात रहती। तो ये जो जमीन के ऊपर लकीरें हैं उसमें कौन सा मुल्क किस इलाके में कौन से लकीर के दरमियान में आता है, इस एतवार से कौन सी लकीर के सर्कल में आता है, इस एतवार से कौन सी लकीर के सर्कल में आता है, उसके एतबार से उन वहाँ के औकात, वहाँ के शब रोज, वहाँ का मौसम, वहाँ कब सर्दी रहेंगी, वहाँ कब गर्मी रहेंगी, वो सब चीज़ें उसी से मालूम होती है, जानी जाती है। तो ये सब जमीन पे तो है नहीं ना, लेकिन है, नहीं रह के भी हैने का नाम इंतजार है नहीं लेकिन समझ में आ रहा है कि है, होता नहीं लेकिन होना समझ में आता है। इंतजार के इंतजार असल में नजाउन से है, नजाउन माने निकलना, नजा का आलम है यानी जान निकलने का आलम है, उसका बाबे इख्तियार है निकलना, निकलने को कबूल करना, इंतजाम में वो रहता। उम्र इंतजारी का मतलब ये है कि ये बात निकलती है उससे, तो वजूद मजदरी का मंशा इंतजार, यानी ये वजूद मजदरी निकलता कहां से है, इंतजाम में निकलना, निकलने का मंशा, मंशा पैदा होने की जगह, मंशा इंतजार निकलना पैदा कहां से हो रहा है, वजूद हकीकी से हो रहा है। वजूद हकीकी मंशा इंतजार है वजूद मजदरी का, वजूद मजदरी मफहूम होता है माबिहिल मौजूदियत से। जो चीजें हैं इनसे ही पता चलता है कि हैपन कोई चीज है कोई चीज है, नहीं तो कैसा मालूम होता था, हैपन की कोई हकीकत नहीं होती तो यह रहता कैसा था। तो होने का जो मफहूम निकल रहा है ये होने से समझ में आ रहा है, हमको होना इससे दिख रहा है, होने का मफहूम हमको किससे नजर आ रहा है, अपने होने से नजर आ रहा है, आपके मेरे दीवार के कलर के इसके इसके ہونے سے نظر آ رہا ہے, اس کو وجود کہتے ہیں. اور یہ لطیف ہوتا ہے, لطیف محض, اس میں اتنی لطافت ہوتی ہے کہ وجود حقیقی میں جو لطافت ہوتی ہے وہ وجود کی, وہ لطافت جو ہے کبھی کسی چیز کو روک نہیں سکتی, رکتی نہیں, کسی چیز سے نہیں رکتی, آڑے نہیں آ سکتی اس کو, کوئی چیز آڑے نہیں آ سکتی, وہ سب جگہ صلاحیت کی ہوئی ہونا پڑتا اس کو, تبھی وہ لطافت ہے. کہیں پہ بھی رکاوٹ ہے تو لطافت متاثر ہے, وہاں کہیں بھی رکاوٹ ہوگی تو لطافت کیا ہوگی, اس لیول میں متاثر ہو جائے گی. یہ کرسی یہاں ہے, وہاں نہیں ہے, اس میں کثافت ہے. اس سے زیادہ پانی لطیف ہوتا, ہاں اجسام سے زیادہ لطیف پانی ہوتا ہے, پانی کو بھی رکاوٹ ہے, ادھر سے ادھر نہیں جاتا. اس سے زیادہ لطافت ہوا میں ہوتی ہے, ہوا میں بھی لطافت ہونے کے باوجود کثافت ہو, اس کے مقابلے میں انہیں لطیف ہے, لیکن لطیف محض نہیں ہے, سو طرف سے بند کر دیے تو ہوا اندر کی باہر نہیں آتی ہے, باہر کے اندر نہیں جاتی, رکاوٹ ہے, لطافت پوری نہیں ہے. ایک جگہ ہونا دوسری جگہ نہیں ہونا کسی ہونے کی علامت ہوتی ہے, یہ اصل بات. ایک جگہ ہونا دوسری جگہ نہیں ہونا کسی ہونے کی علامت ہوتی ہے, تضاحم ہے اس میں, اس میں کوئی رکاوٹ آتا ہے, کبھی نہ کبھی آتا ہے. روشنی میں لطافت ہوتی ہے بہت زیادہ, لیکن کثافت ہے اس میں, ایک جگہ ہوتی دوسری جگہ نہیں ہوتی. جتنی چیزیں ہمیں محسوس ہوتی ہیں ان سب میں لطافت کے اثرات ہیں, مگر لطیفہ محض نہیں ہوتے, اس میں رکاوٹ. یہ مادیات میں ہے, مادی چیزوں کی اندر درجہ لطافت اور کثافت کا ہے, مادیات میں لطافت اور کثافت کے یہ درجات ہیں. جب مادیات کی لطافت کثافت کے درجات ختم ہو جاتے ہیں تو غیر مادیات مجردات روحانیات کی لطافتیں وہاں سے شروع ہوتی ہیں. اثرے یہ نہیں پڑھا تو آہستہ آہستہ سنتے رہنا. اب اس میں شروع میں شیر سمے کیا کروں, تو بولنے تھے نا, نہیں بولا تو حضرت بولیں گے کیا کرا تھا, وہ یہ مسئلہ ہے. تھوڑا سا لطیف کو بھی سمجھنا ہے, جتنا آپ کو سمجھنا ہے. مطلب یہ چیز ایسی ہے کہ جب ذکر کی کثرت سے اور نفس کے رضائل کو دور کرنے کے ذریعے سے اگر تھوڑی سی اندر نورانیت لا لی جائے نا, یہ کچھ بھی نہیں ہے, ایسا اوپن ہو جاتا ہے, ایسا کھل جاتا ہے, یہ کچھ بھی نہیں ہوتا, ایسا کھل جاتا کہ آپ بولنا کہ ابھی نے بچہ ہے, شروعات ہے, اس سے بہت آگے کا کھل جاتا ہے. کھلنے کا نام فتح ہے نا, ایک فتح صغیر ہوتی ہے, ایک فتح کبیر ہوتی ہے. حضرت عبدالعزیز دباغ رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں ایک مرتبہ بازار سے چیز خرید کے واپس گھر لے جا رہا تھا, راستے میں فتح کبیر ہو گئی, تو ان کے مرید پوچھے کہ حضرت فتح کبیر جو ہوئی راستے میں تو کیا ہوا تھا, کہنے لگے جب فتح کبیر مجھے ہوئی تھی कोई चीज मुझसे छुपी भी नहीं थी, मेरे को कुछ नहीं दिखना नहीं बोल सकता था, और मेरी आंख नहीं देख रही थी, मेरा पूरा वजूद देख रहा था, मेरे हाथ भी देख रहे थे उस वक्त, मेरे कान भी देख रहे थे उस वक्त, मेरी नाक भी देख रही थी उस वक्त, मेरी जिल्द भी देख रही थी। फतेह कबीर में मुझे ऐसा हो गया था कि मैं बसारत महजा हो गया और समात महजा हो गया, कोई चीज ना दीवार की रुकावट, ना झाड़ की रुकावट, ना करीब की रुकावट, ना दूर की रुकावट, ना नजदीक की ना दूर की, किसी चीज से पर्दा नहीं बाकी रहा था, ऐसा हो गया था। इसकी सनद मौजूद है हदीस में, ऐसा होता हुआ कुछ सब बातें कुरान में रहते, हदीस में ही रहते, हमें दिखते नहीं हर वक्त हर एक को, लेकिन एक बात अहम रहता है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि मैं आराम कर रहा था, अल्लाह तबारक व तआला आए मेरे काम, इश्कात में है रायत रब्बी फी अहसन सूरा, बेहतरीन सूरत में मैंने अपने रब को देखा। قال يا محمد فيما يختصم الملأ الأعلى, فرمانے لگے محمد ملأ اعلی کس میں بحث کر رہے ہیں؟ تو میں نے کہا کہ دادری میں نہیں جانتا, ملأ اعلی بولے تو آسمانوں پہ ہو رہی ہو, یہ پہلے آسمان کے جو فرشتے رہتے ہیں ان کو ملأ اسفل بولتے, ملأ اعلی نہیں بولتے, ملے آلہ بولے تو ساتویں آسمان کے اوپر کے, ساتویں آسمان پہ کیا ہو رہا تھا تو نہیں معلوم, فوضع کفہ بین کتفیہ, اللہ پاک نے اپنا دست مبارک میرے مونڈے پہ دونوں مونڈوں کے بیچ میں رکھا, جیسے اللہ کے دست مبارک کی شاہ نشان دیکھنے ان کی, جیسے کمائے لیے کو نشانی ہے, دیکھا تو کیمرہ تو شاہ شکل میں کوئی دیکھا, اس کی حضرت جلالبادی نے ایک مرتبہ وضاحت فرمائی تھی کہ اللہ پاک کو دیکھنے کا کیا مفہوم ہوتا ہے, کبھی بات چلی تو عرض کروں گا, ایسے اللہ پاک کا ہاتھ کا معاملہ ہے, مگر حدیث میں ہے فوضع کفہ بین کتفیہ فوجدت برد انامله فی صدری, اللہ رب العزت کے انگلیوں کی ٹھنڈک میں نے اپنے سینے میں محسوس کی, فعلم تو ما بین السماء والارض, بس وہ ٹھنڈک اندر اتری اور آسمان و زمین کے درمیان کوئی چیز چھپی بھی نہیں تھی, پورا ملے آلہ کے اوپر تک, ملے آلہ تو کچھ بھی نہیں تھا, آسمان نہیں ہے, آسمان کے ساتھ آسمان, ساتھ آسمان سے اوپر, فوجدت بردا انامله فعلم تو ما بین السماء والارض, آسمان اور زمین کے درمیان جو کچھ تھا سب کھل گیا ایک دم, پھر پوچھا یا محمد فیما یختصم الملأ الأعلیٰ, اے محمد آپ بولو ملأ اعلیٰ کس میں بحث کر رہے ہیں؟ تو وہ جو ساتویں آسمان پہ ان میں ڈسکشن چل رہا تھا, بحث چل رہی تھی, وہ میں سنا پھر, حضور فرماتے ہیں قال فی الکفارات وفی رفع درجات, گناہوں کا کفارہ کون کون سی چیزیں ہوتی ہیں اس میں وہ لوگ گفتگو کر رہے ہیں, اور انسانوں کے درجات کن اعمال سے بلند ہوتے ہیں اس میں وہ لوگ گفتگو کر رہے ہیں, ملائے اعلیٰ کی عجیب بات ہے, وہ عجیب عجیب اس لیے ہے کہ شخص اکبر سے وہی قریب ہوتے ہیں, سب سے پہلے تجلیات کو لینے والے ہوتے ہیں اور ان کو سب سے زیادہ اپنے سے بحث دیتے ہیں, تھوڑا راز ہے, کیونکہ ان کو اللہ میاں سے قریب ہونے کی ہمیشہ جستجو رہتی ہے, انہیں پتا ہے کہ اس سے جڑے تو ان سے جڑتے ہیں, یہ بہت عجیب بات ہے, मुझे पता है अब आपके बच्चे से मैं मोहब्बत करा तो आपसे ऑटोमेटिकली मोहब्बत हो जाए, आप मेरे से मोहब्बत करना शुरू कर दे, अरे मेरे बच्चे को बच्चा आ रहा है चॉकलेट लगा के दे रहा रोजाना रोजाना। الذين يحملون العرش ومن حوله يسبحون بحمد ربهم ويستغفرون للذين 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 آمنوا ربنا وسعت كل شيء رحمة وعلما فاغفر للذين تابوا واتبعوا سبيلا وقهم عذاب الجحيم ربنا وادخلهم جنات عدن التي وعدتهم ومن صلح من آبائهم وأزواجهم وذرياتهم إنك أنت العزيز الحكيم بقيهم السيئات وہاں سے یہاں تک حاملین عرش ہیں وہ تسبیح اللہ تعالیٰ کی کرنے کے بعد یہی کرتے رہتے ہیں کہ اللہ میاں آپ اپنے بندوں کو معاف کر دو کیونکہ ان کو پتہ ہے کہ ان کی معافی ہم مانگ گئے تو ہماری معافی ہے وہاں ان کو جہنم سے بچا دیجئے یہ آپ کے محبوب بندے ہیں چونکہ خلیفہ ہے نا جی چاہتا ہے ان کو یہی ہے اپنے سے میں اپنے سے بحث ہے ان کو تو کوئی کام نہیں ہے سوائے اللہ پاک کی حمد و ثنا بیان کرنے کے اور کوئی کام نہیں ہے اور جو ان کی مخلوقات اللہ پاک کی جو مخلوقات ہیں جو معلومات الہیہ ہیں ان کی طرف توجہ ان کا کام رہتا ہے کیونکہ فیوضات ربانیہ جو ہے نا وہ انہیں کے توسط سے منتقل ہوتے رہتے ہیں سب اس لیے وہ تمام پر اپنی توجہ رکھتے ہیں اور اس میں یہ انسان سب سے بڑا ٹارگیٹ ہے تو وہ لوگ بحث کر رہے ہیں کہ میں بولے تو انسانوں کے کون سے اعمال میں درجات بلند ہوتے ہیں انسانوں کے کون سے اعمال سے گناہ معاف ہوتے ہیں پھر اس کے بعد حضور پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ الا ادلکم علی ما ینفع اللہ بہ الخطایا ویرفع بہ الدرجات کیا میں تم کو بتلانا دوں کہ اللہ پاک کس سے گناہوں کو معاف کرتے ہیں اور کس سے درجات کو بلند فرماتے ہیں قالوا بلا یا رسول اللہ صحابہ نے کیا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم ضرور ارشاد فرمائیے قال اصباح الوضوء علی المکاره فرمایا وضو کامل کرنا ناگواری کے باوجود کثرت الخطا الی المساجد مسجدوں کی طرف بار بار قدم ڈالنا کیونکہ اس کے جو محرکات ہیں نا وہ بہت قیمتی ہوتا ہے مسجد کو بار بار آنے جانے کا کام کون کرتا ہے جس کو مسجد کی دھن لگی ہو جس مسجد کی دھن کس کو لگتی ہے جس کو اللہ تعالیٰ کی دھن لگی ہو یہ کام نہیں دس منٹ ہے آدھا گھنٹہ ایک گھنٹہ یہ یہاں کام بیٹھتے جاتے جا کے مسجد میں بیٹھ کے اشراق پڑھ لے کے آ جائیں چارج پڑھ لے کے آ جائیں عوامین پڑھ لے کے آ جائیں تعجب پڑھ لے کے آ جائیں ایویں تو ذکر کر کے آ جائیں تلاوت کر لے کے آ جائیں نماز کا ٹائم ہو رہا ہے مسجد چلو ابھی اذان کے دس منٹ ہے لیکن اگر اپنے پہلے گئے تو کیا برا ہے کثرت الخطا الی المساجد وانتظار الصلاۃ بعد الصلاۃ ایک نماز کے بعد دوسرے نماز کے انتظار ادھر بیٹھے چلے جاتے قریب ہو جائے ایک نماز کے بعد دوسری نماز کا انتظار ظاہر یہ چیزیں دیکھنے میں کتنی سیدھی ہیں سب کو نہیں بتانا ہے مگر ان کو معلوم ہے حامل نے عرش کو اور ملائکہ معلوم ہے کہ یہ چیز اللہ کے نزدیک کتنا بندے کو محبوب بناتی ہے اور اس کے پیچھے جو ذہن کام کرتا ہے جو دل کام کرتا ہے وہ دراصل اللہ والے کا دل ہی ہو سکتا ہے اس کے پیچھے جو دل دماغ کام کرے گا وہ اس کا ہوگا اس کا ہوگا جس کو اللہ کے لیے لگی ہوئی ہے جس کو اللہ کی معرفت ہو اللہ کی پہچان ہو اللہ کی محبت ہو اللہ سے عشق ہو وہی کر سکتا ہے وہ لوگ اس میں بحث کر رہے ہیں جس سے حضور پاک صلی اللہ علیہ وسلم نے ان اعمال کی اہمیت کو بھی بتایا ساتھ ساتھ اور ان کے فضائل اور خصوصیات کو بھی بتایا اور سمجھنے والوں کے لیے اور بہت سی باتیں اس میں بتائی گئی اس لیے قلبی رجحان جو ہوتا ہے وہ اصل چیز ہوتی ہے لو لگنا جس کو کہتے ہیں دھن اور دھیان میں رہنا جس کو بولتے ہیں نا وہ ایسی چیز ہے کہ آدمی کے مرتبے اس سے بہت بڑھتے رہتے ہیں پتہ نہیں چلتا ہزاروں لاکھوں میل کی مسافت طے ہوتی رہتی ہے اور جتنی مسافت طے ہوتی ہے اتنی جنت قریب ہوتی جاتی ہے کیونکہ جنت ہزاروں لاکھوں میل دور کروڑوں میل دور یہ مسافت طے ہوتے گئی تو راستہ پتا ہوتا ہے جیسے عارف کی سیر بہت سریع ہوتی ہے مشہور ہے عارف کی رفتار اور عارف کی سیر ہے اس کا چلنا बहुत तेज होता है, दूसरे लोग तो ऐसे उलझे हुए रहते हैं, उन्हें कभी भी निकल जाता है। कहता रहे तू रब्बना, मैं हूँ वहां जो कुछ हो, मैं आउट कर करूंगा तू रब्बना रब्बना पूरा कर। देखें जना में जाहिरा कौन रहेगा पेश पे, कहता रहे तू रब्बना, वो तो रब्बना रब्बना ही बोलता है। मैं सीधा डायरेक्ट रहूंगा, ये मतलब है रब्बना रब्बना तो हो चुका बनने का मतलब है। रुबूबियत के मरहले से आगे जा चुकी है चीज, मालिकों के रुबूबियत से आगे जा चुकी है चीज। अब तो फनाफिल जात का मसला है, फनाफिल सिफात का मसला है, फनाफिल अफाल का मसला है, वो मतलब है हजरत के शेर का। ये कहाँ से निकला, जो बहस कहाँ से चली, फतेह कबीर पे चला। फतेह कबीर से पहले फतेह सबीर होता है। फतेह सबीर के अंदर जो है ना, ये मैं इसको बोला, हंस रहे थे मेरे दोस्त, उनको हंसी आ रही थी कि क्या होता है, क्या हो रहा है, ये बोले थे। उसको मैं बोला कि अगर थोड़ा सा विकार फिकर और जो लगाव है अगर वो कर लिए ना अपन, तो ये सब चीज़ें जो हमको भी फिलहाल इस्तेलाही जुबान होने की वजह से समझ में भी नहीं आ रहे, लफ्ज भी साफ समझ में नहीं आता इसमें तो भी, तो ये तो कुछ भी नहीं है, ये खुद ब खुद खुल जाता था, अल्फाज का वास्ता बाकी नहीं रहता। और उसके आगे की बात हो जाती है, वो ये कि उम्मी नबी का उम्मी उम्मती हो जाता है। उम्मी नबी का उम्मी उम्मती बहुत बड़ी बात होती है। उम्मी नबी उलूम के वास्ते जिसको वास्ते की हाजत न रहे, उम्मीयत उसको बोलते हैं। उम्मी बोले तो जाहिल का नहीं बोलते, बात बात।